श्रोतावृन्द, स्वागत छ तपाईँलाई कार्यक्रम मसिंहको कथामा। कार्यक्रम मसिंहको कथा धर्मशास्त्र पवित्र बाइबलको नयाँ करारका चारवटै सुसमाचारका पुस्तकहरूबाट येशू ख्रिस्टको जीवनका घटनाहरूको क्रमबद्ध सङ्गालो हो। यो एउटा नाटक हो। आशा छ कार्यक्रम मसिंहको कथाले तपाईँलाई मसिंह येशू को हुनुहुन्थ्यो भनेर चिन्न मद्दत पुर्याउँदैछ। आउने भागहरूले तपाईँलाई उहाँ को हुनुहुन्छ भनेर अझ धेरै बताउनेछन्। आजको भागमा हामी मत्तीको सुसमाचार 14 अध्यायको 3 र 4 पद, लुकाको 6 अध्यायको 17 र 18, युहन्ना 2 अध्यायको 1-11 पद र युहन्ना 3 अध्यायको 23-36 पदमा पनि तपाईँले पढ्न सक्नुहुनेछ। तपाईँको जिज्ञासा र प्रतिक्रियाहरू भएमा कृपया हामीलाई लेख्न नबिर्सनुहोला। हाम्रो कार्यक्रमको ठेगाना यो कार्यक्रमको अन्त्यमा तपाईँलाई सुनाउने नै छौँ। अब भने आउनुहोस् सुनौ कार्यक्रम मसिंहको कथाको 7 भाग। उजाड स्थानमा येशू ख्रीष्टको परीक्षासँगै अघिल्लो भाग पूरा भएको थियो। यो कथामा बप्तिस्मा दिने युहन्नाले मसिंहको बारेमा आफूले के विश्वास गर्छन् भनी बताउँछन्। विजय लेखमलाई येशूको सुरुको सेवा कार्यको बारेमा पनि बताउँछन्। भाग 7।
यही समयमा युहन्नाले मानिसहरूलाई सालिम नजिकै गलिल समुद्रदेखि झन्डै 15 माइल टाढा बप्तिस्मा दिँदै थिए। यो ठाउँको यर्दन नदीमा बप्तिस्माको लागि प्रशस्त पानी भएको हुनाले र यहाँ पानी त्यति बेगसाथ नबगेको हुनाले यो ठाउँ छानिएको थियो। केही यहुदीहरू आएर युहन्नाका चेलाहरूसँग विधिवत शुद्धिकरणको बारेमा विवाद गर्न थाले। विधिवत शुद्धिकरण भनेको धार्मिक कार्यको रूपमा गरिने शरीरको सफाई हो। चेलाहरूले युहन्नासँग येशूको बारेमा सोधे, जसलाई युहन्नाले मसीह भनी बताएका थिए। युहन्नाले आफ्ना चेलाहरू र अरू सुन्नेहरूलाई भने कि उनी युहन्ना आफू मसीह होइनन्। युहन्नाले भनेको कुरा यहाँ छ।
मसीह स्वर्गबाट आउनु भएको हो र सबैभन्दा उहाँ महान हुनुहुन्छ। म यहाँ पृथ्वीमा छु र पृथ्वीको कुराहरू मात्र मलाई थाहा छ, तर उहाँ त स्वर्गबाट आउनु भएको हो। उहाँ मसीहले आफूले देख्नु भएको कुरा मात्र बताउनुहुन्छ। ओहो, तर कति थोरैले मात्र उहाँमा विश्वास गर्छन्। जो जसले उहाँलाई विश्वास गर्छन् उनीहरूले साँचो परमेश्वरलाई भेटाउँछन्, किनकि उहाँ परमेश्वरद्वारा पठाइनुभयो र परमेश्वरका वचनहरू बोल्नुहुन्छ।
चेलाहरू अझ नजिक आए र ध्यान दिएर सुने। उनीहरूले युहन्नाले यसरी बोलेको पहिले कहिल्यै सुनेका थिएनन्। युहन्नाले अझै बताए,
उहाँ मसीहले परमेश्वरको वचन बोल्नुहुन्छ, किनकि परमेश्वरको आत्मा उहाँमाथि नाप्नै नसकिने गरी खन्याइनु भएको छ। पिताले आफ्नो पुत्रलाई प्रेम गर्नुहुन्छ र सम्पूर्ण अधिकार उहाँलाई दिनुभएको छ। परमेश्वरको पुत्रमा विश्वास गर्ने सबैले अनन्त जीवन पाउनेछन्। जसले परमेश्वरको पुत्रमाथि विश्वास गर्दैनन् तिनीहरूले अनन्त जीवन पाउँदैनन्, तर क्रोध परमेश्वरको रिस उनीहरूमाथि रहनेछ।
मसीहको अधिकार सबै कुरामाथि छ भनेको अर्थ चाहिँ के हो?
ए, अधिकार भन्दा तिमीले के बुझ्छौ कमल?
मलाई अधिकारीहरूको बारेमा त थाहा छ, कुनै कामको लागि वा अर्को मानिसमाथि जिम्मेवार व्यक्ति नै अधिकारी हो।
उसो भए तिमीलाई त मसीहको अधिकार सबै कुरामाथि छ भन्ने कुराको पनि राम्रो विचार छ। यसको अर्थ हो मसीह परमेश्वर जस्तै सम्पूर्ण विश्वमाथि अधिकार गर्नुहुन्छ।
त्यसो भए मसीह परमेश्वर जस्तै हुनुहुन्छ र चाहेमा जे पनि गर्न सक्नुहुन्छ हो?
हो, तर तिमीले सोचेको जस्तो परमेश्वर र उहाँको मसीहले गर्नुहुने हरेक कुरा मानिसहरू आफूले चाहे जस्तो गरेको जस्तो होइन। परमेश्वर असल हुनुहुन्छ, त्यसै कारण उहाँले चाहनुहुने सबै कुरा असल हुन्छन्। बप्तिस्मा दिने युहन्नाले यहाँ खास गरेर येशू ख्रीष्टको अधिकारको बारेमा र अनन्त जीवनको बारेमा भन्दै थिए। यसको अर्थ उहाँमा विश्वास गर्ने र उहाँको अधिकारलाई स्वीकार गर्ने सबैलाई अनन्त जीवन दिन उहाँसँग अधिकार छ। युहन्नाले अनन्त जीवन दिनको लागि येशूको शक्ति वास्तविक शक्ति हो भनेर भन्दै थिए। यो कुरा हामी विश्वासद्वारा स्वीकार गर्छौँ। हामीले बुझ्दैनौँ, तर हामी विश्वास गर्छौँ कि उहाँले सत्य बोल्नुभएको छ। हामीले बुझेका र नबुझेका सबै कुराहरूमा उहाँलाई भरोसा गर्छौँ।
बप्तिस्मा दिने युहन्नाले कुनै परिणामको वास्ता नराखी र नडराइकन प्रचार गर्न छाडेनन्। घरिघरि युहन्नाले पापपूर्ण जीवनको विरुद्धमा प्रचार गरे। युहन्ना त्यहाँको शासक हेरोदसँग पनि डराएनन्।
हेरोदले आफ्नी भाइकी पत्नी हेरोदियाससँग विवाह गरेका थिए। हेरोदले यसरी हेरोदियासलाई आफ्नी पत्नी बनाउन गैर कानुनी हो भनेर बताइदिए। जब हेरोदले यो कुरा थाहा पाए, उनी र हेरोदियास युहन्नासँग रिसाए। युहन्नालाई उनको कामको लागि दण्ड दिनुपर्छ भनेर हेरोदियासले घरिघरि कर गरिन्। उनले खासमा युहन्नालाई मार्न चाहेकी थिइन्, तर हेरोद मूर्ख थिएन। हेरोद आफूले गर्ने काममा होसियारी थिए। मानिसहरूले युहन्नालाई अगमवक्ता मान्दछन् भन्ने कुरा उनलाई थाहा थियो। हेरोदलाई साँच्चै नै युहन्नालाई मार्ने इच्छा थियो। यति बेला भने उनले युहन्नालाई पक्रनको लागि सिपाहीहरू पठाए।
सिपाहीहरूले युहन्नालाई यर्दन नदी नजिकै भेटे। युहन्ना पक्राउ परे। युहन्नाका चेलाहरू हताश भए, तर उनीहरूले गर्न सक्ने कुरा केही पनि थिएन। सिपाहीहरूले युहन्नासँग गलत व्यवहार त गरेनन्, भिडले कस्तो प्रतिक्रिया गर्छन् भन्ने उनीहरूलाई थाहा थिएन। उनीहरूले युहन्नालाई घेरा लगाएर लगे। केही मानिसहरू सिपाहीहरूको पछि पछि गए र मकेरुसको झ्यालखानासम्म पुगे, जुन मृत सागरभन्दा केही माइल पूर्वतिर पर्छ।
अब हामी कथाको त्यो भागमा आइपुगेका छौँ जहाँ गालिलमा यसुले सार्वजनिक सेवा कार्यको सुरुवात गर्नुभयो। यसुको उजाड स्थानको अनुभवपछि धेरै समय नबित्दै काना सहरमा एउटा विवाह भोज थियो। यसु उजाड स्थानबाट हिँड्दै कानासम्म पुग्नुभयो। यसुकी आमा मरियम यसु र उहाँका चेलाहरू सँगसँगै विवाहमा जानुभयो।
ती समयहरूमा विवाह उत्सव धेरै लामो समयसम्म हुने गर्थ्यो। कहिले कहिले त विवाह धेरै दिन हुन्थ्यो। विवाहको भोजको समयमा मरियमले येशूलाई भनिन्, भोजमा ल्याइएको दाकमध्य अब सकियो, दुलाहा सबै मित्रहरू र छिमेकीहरूको अघि लाजमा पर्लान् भनेर मरियमलाई फिक्री लाग्यो। उनले येशूलाई भनिन्,
येशू मेरो छोरा, यो परिवारले त दाकमध्य पुरै सिधाइसकेछन्, अब आउने पाहुनाहरूलाई दिनको लागि दाखमध्य नै छैन।
यो दाखमतको बारेमा तपाईँ मलाई किन भन्दै हुनुहुन्छ? यस विषयमा चिन्ता गर्ने यो मेरो समय र ठाउँ होइन।
मरियमले येशूलाई हेरिन्। त्यसपछि उनले फर्केर एकजना नोकरसँग कुरा गरिन्।
उनले भनेको सबै काम गर।
नजिकै छवटा माटोका घ्याम्पाहरू थिए। येशूले काम गर्नेहरूलाई ती घ्याम्पाहरूमा पानी भर्न लगाउनु भयो। नोकरहरूले ती घ्याम्पाहरू यिनीहरूको नजिकै लगेर ती घ्याम्पाहरूको मुखसम्मै पानी भरे र येशू कहाँ ल्याए। येशूले एकजना नोकरलाई घ्याम्पोबाट अलिकति पानी निकाल्न लगाउनु भयो र मुख्य मानिसले नोकरको हातबाट कप लिए। पाहुनासँग गर्दै गरेको कुरालाई एकछिन रोकेर त्यो व्यक्तिले कपबाट एक घुटको पिए। उनी छक्क परे र उनले दुलाहालाई बोलाए। उनले दुलाहालाई भने, धेरैजसो विवाहमा उत्कृष्ट दाखमध्य पहिला दिइन्छ, तर यी दुलाहाले त सबैभन्दा उत्कृष्ट दाखमध्य त अन्तिमको लागि राखिराखेका रहेछन्। नोकरहरू आश्चर्यचकित भए, एक अर्कासँग कानी खुसी गर्न थाले। उनीहरू निश्चित थिए कि उनीहरूले भाँडोमा पानी नै भरेका थिए र अब ती पानीका भाँडाहरू उत्कृष्ट दाखमध्यले भरिएका थिए। नोकरहरूले येशूलाई हेरे। के भइरहेको थियो उनीहरूले बुझ्न सकेका थिएनन्। येशूका चेलाहरूले पनि यो घटनालाई देखे र उनीहरू पनि आश्चर्यचकित भए। कानाको यो कार्य, पानीलाई दाखमध्य बनाउनु भएको घटना, येशूको पहिलो आश्चर्य कर्म थियो। उहाँले यसो गर्दै गर्नुहुँदा उहाँको महिमा देखिएको थियो र चेलाहरूले उहाँमा विश्वास गरे। त्यसै बेला उनीहरूले थाहा पाए येशूमा केही विशेष कुरा छ।
विवाहको लगत्तै येशूले 70 कोस टाढा यरुसलेमतिर यात्रा तय गर्नुभयो। यो वसन्त ऋतुको समयमा थियो, जुन बेलामा निस्तार चाड भोजनको उत्सवको बेला पनि थियो। निस्तार चाड परमेश्वरले कसरी इसरायलका सन्तानहरूलाई मिश्रको दासत्वबाट छुटकारा दिनुभयो भन्ने सम्झना गर्ने ठुलो उत्सवको समय हो। इसरायलका सन्तान याकुबका सन्तानहरू हुन्, जसको नाम इसरायल भनी परिवर्तन गरिएको थियो। याकुब इसरायलका छोरा हुन् र इसाहक अब्राहमका छोरा हुन्। इसरायलका छोरा नातिहरू प्यालेस्टाइनमा अनिकाल परेको बेला मिश्रमा बसोबास गर्न गए। इसरायलका छोराहरूमध्ये अर्का युसुफ भनिने चाहिँ मिश्रका राजा फारोहका राज्यका मुखिया भए। यही कारण उनका सबै परिवार मिश्रमा गई बसेका थिए। 450 वर्ष बितिसकेको थियो। तिनका सन्तानहरू यस बेलासम्म सयौँ हजारौँको संख्यामा वृद्धि भइसकेका थिए।
शान्तिको सास फेर्दैछु तिमीलाई चिनेपछि, भरिभरि मेरो पोखिँदैछ हर्षको आँसु शान्तिको सास फेर्दैछु तिमीलाई चिनेपछि छु आँखा भरिभरि मेरो पोखिँदैछ हर्षको आँसु तिम्रै साथले मेरो मनै भो हलुङ्गो तिम्रै साथले मेरो मनै भो हलुङ्गो शान्तिको सास फेर्दैछु
शान्तिको सास फेर्दैछु तिमीलाई चिनेपछि यसु त्यो मिठो गीत गाउँछन् तारा सुनवार जसलाई लिएका थियौँ एकता साङ्गीतिक परिवारको अनमोल बलिदान एल्बमबाट प्रिय श्रोता तपाईँलाई हाम्रो कार्यक्रम मसिहको कथा कस्तो लाग्दैछ आफ्नो कुनै पनि जिज्ञासा अथवा प्रतिक्रिया भएमा हामीलाई लेखिपठाउन नबिर्सनुहोस् हाम्रो लेख्ने इमेल गर्ने र एसएमएस गर्ने ठेगाना यस प्रकार छ कार्यक्रम मसिएको कथा पोस्ट बक्स नम्बर 320 पोखरा कास्की नेपाल इमेलको ठेगाना meroistory@gmail.com त्यस्तै गरेर हामीलाई एसएमएस गर्न आफ्नो मोबाइलको म्यासेज बक्समा जानुहोस् अनि म्यासेज लेख्ने ठाउँमा टिएलएम टाइप गरेर स्पेस दिएर आफ्नो सन्देश लेखेर हामीलाई 3638 एसएमएस गरी पठाउनुहोला के थियो मोबाइलको सन्देशमा जाने त्यसपछि टिएलएम टाइप गरेर आफ्नो सन्देश लेख्ने स्पेस दिएर अनि त्यसपछि 3638 हामीलाई एसएमएस पठाउने श्रोतावृन्द अहिलेसम्म हामीलाई निरन्तर सुन्नु भएकोमा हामी अति आभार प्रकट गर्दछौँ र तपाईँका प्रतिक्रियाहरू पनि हामी सुन्नेछौँ भनेर आशा राख्दछौँ अब हामी आजको कार्यक्रम मसिएको कथाको 7 भागको अन्त्यतिर आइसकेका छौँ त्यसैले जाँदा जाँदै हामीलाई साथ दिने मित्रहरू जोएल भुजेल आगमन अधिकारी र रञ्जना तामाङलाई धन्यवाद व्यक्त गर्दै साथमा प्रविधिमा साथ दिने मेरा मित्र खिमन श्रोतेलाई पनि आभार प्रकट गर्दै म तपाईँको मित्र पौलस पनि भोलि कार्यक्रम मसिहको कथाको 8 भाग लिएर पुनः उपस्थित हुने वाचा जनाउँदै बिदा माग्दछु तपाईँका पलहरू शुभ रहन् नमस्ते